इल्म का मुझको शौफ अता कर खुदा, इल्म नाफे मिले अजपाए उलमा। इल्म का मुझको शौफ अता कर खुदा।
अल्हम्दुलिल्लाहि रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यिदिल मुरसलीन अम्मा बाद फअऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। अस्सलातु वस्सलामु अलैका या रसूल अल्लाह व अला आलिका व अस्हाबिका या हबीब अल्लाह। अस्सलातु वस्सलामु अलैका या नबी अल्लाह व अला आलिका व अस्हाबिका या नूर अल्लाह। नबी करीम सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम पर दुरूद पाक पढ़ने की एक बहुत बड़ी फजीलत यह है कि जहाँ दुरूद पढ़ा जाता है वहाँ अल्लाह ताला की रहमतें नाजिल होती हैं। और एक दूसरी बड़ी खूबसूरत बात यह है कि जहाँ अल्लाह के वलियों का, नेक बंदों का जिक्र होता है वहाँ पर भी अल्लाह ताला की रहमत नाजिल होती है। हदीस मुबारक में फरमाया, इंद ज़िक्र सालिहीन तनज़्ज़ुलुर रहमा, सालिहीन के जिक्र के वक्त, उनकी बातों के वक्त रहमत नाजिल होती है। आज इसी नुज़ूले रहमत के हवाले से हमारी गुफ्तगू है। अल्लाह ताला के प्यारे वलियों का तज़किरा है, औलिया किराम की तालीमात और उनकी सीरत मुबारका और उनके अहवाल और उनकी ज़ात के हवाले से हम गुफ्तगू करेंगे। और आज भी हस्ब मामूल हम उसी तरह डिस्कशन के अंदाज में चलेंगे कि कुछ सवालात जो लोगों के जहन में पैदा होते हैं और जो तो तशरीह और तौज़ीह के लिए पूछे जाते हैं उन पर इंशाअल्लाह अज़्ज़ा वजल हम गुफ्तगू करेंगे। तो सवालात की तरफ चलते हैं।
मेरा मुफ्ती साहब, आपसे पहला सवाल ये है कि हम सूफिया इकराम की तालीमात को जब देखते हैं तो उनके अंदर हमें एक चीज़ नज़र आती है कि वो एक बुजुर्ग से दूसरे बुजुर्ग तक बात बयान करते हैं कि फलां बुजुर्ग ने ऐसा किया, फलां की तालीमात ऐसी हैं। तो जबकि जब कुरान और हदीस मौजूद है तो इस तरह से बुजुर्गान दीन का हवाला देना, ये कौन सी दीन की बात है या ये कौन सा दीन है, इस हवाले से आप क्या फरमाते हैं?
बुजुर्गान दीन की जो तालीमात हैं, जो उनकी गुफ्तगू है, उसके हवाले से ये बात कहना कि एक बुजुर्ग दूसरे से बयान करता है, वो उससे ऊपर से बयान करता है, हकीकत के अंदर मामला यूं नहीं है। देखिए, पहली बात तो ये है कि हमारे सामने कुरान और हदीस सिर्फ दो चीज़ें नहीं हैं। जब आप कुरान पढ़ते हैं तो क्या तफसीर की किताबों में सिर्फ कुरान लिखा होता है? तफसीर भी तो लिखी होती है। कुरान ही की तशरीह तफसीर की सूरत में लिखी होती है। जब हम हदीस की किताबें पढ़ते हैं तो क्या सिर्फ हदीसें लिखी होती हैं? हदीस की तशरीह के अंदर बुजुर्गों की बातें ही तो लिखी होती हैं। जो तफसीर लिखने वाले हैं ये भी बुजुर्गान दीन हैं, जो हदीस की शरह करने वाले हैं ये भी बुजुर्गान दीन हैं, तो लिहाजा उनकी बातें भी तो मौजूद हैं। अच्छा, फिर खुद हदीस की किताबों के बारे में मैं आपको अर्ज करूं कि ये भी एक कहने की हद तक है कि हदीस की किताबों में सिर्फ हदीस होती है और ये सूफिया की किताबों में कुछ और तस्करा होता है, ऐसा नहीं है। सबसे बड़ी जो हदीस की किताब है ना, ये है बुखारी शरीफ। बुखारी शरीफ के अंदर तकरीबन कोई 2000 के करीब जो है ना, सिर्फ बुजुर्गों के अकवाल है। बुखारी शरीफ में 2000 के करीब सिर्फ बुजुर्गों के अकवाल हैं। हजरत हसन बसरी, हजरत सईद बिन मुसैब, हजरत सईद बिन जुबैर, हजरत ताऊस, हजरत अबू अयूब सख्तियानी और जो औलिया, यानी जिनको हम औलिया किराम की कैटेगरी में शुमार करते हैं, तो किसी जगह फ़िक्ह के हवाले से, किसी जगह कुरान की शरह के हवाले से, किसी जगह हदीस की वजाहत के हवाले से उनका तज़किरा है। तो अब बताएं कि जो सबसे बड़ी हदीस की किताब है वहीं पर बुजुर्गों के कौल मौजूद हैं और इमाम बुखारी इसको नकल भी यूं ही करते हैं कि वो हदीस तो है ही नहीं, तो बुजुर्गों की बात ही को नकल किया। तो लिहाजा ये बात नहीं होती कि किसी भी किताब में सिर्फ कुरान पाक ही लिखा हुआ हो, सिर्फ हदीस पाक ही लिखी हुई हो। अगर यूं है तो फिर कुरान पाक ही पढ़ लें, सिर्फ कि कुरान पाक छपा हुआ पढ़ लिया और उसके अंदर सारा कुरान ही होता है। लेकिन अगर समझना है तो उसकी तशरीह तो बुजुर्गान दीन ही करेंगे ना। अब उन बुजुर्गों को आप मुफस्सिरीन का नाम दे दें, उनको शारहीन का नाम दे दें, या उनको जो है मुज्तहिदीन का नाम दे दें, या उनको मुजद्दिदीन का नाम दे दें, और या उनको आप सूफिया और औलिया का नाम दे दें, तो तशरीहात की नौइयत मुख्तलिफ हो जाती है। अब देखें, हदीस मुबारक है, बुखारी शरीफ की ही हदीस है और मिश्कात की ये पहली हदीस है कि जिब्राइल अमीन अलैहिस्सलाम आए, आके उन्होंने सवाल किया, या रसूलुल्लाह इस्लाम क्या है, ईमान क्या है। उसके बाद तीसरा सवाल है मल एहसान, एहसान क्या है। تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ان تعبد اللہ کانک تراہ فان لم تکن تراہ فانہ یراک، کہ تو اللہ کی عبادت ایسے کر کہ جیسے تو خدا کو دیکھ رہا ہے، اور اگر یہ نہ ہو سکے تو یہ یقین کر کے خدا تجھے دیکھ رہا ہے۔ اب مجھے بتائیے اس حدیث کی شرح کما حقوق کون کرے گا کہ تو خدا کی عبادت ایسے کر کہ جیسے تو خدا کو دیکھ رہا ہے۔ محدثین بھی اس حدیث کی تشریح جب بیان کریں گے نا تو وہ صوفیوں کا حوالہ دیں گے، وہ بولیں گے علمی باتیں تو ہم سے لے لو، لیکن اگر اس کا اصل لطف اور اصل مزہ اور اصل روح اور اصل مٹھاس اور اصل حلاوت چاہیے نا تو پھر صوفیوں کی بارگاہ میں پہنچ جاؤ۔ تو جو محدثین ہیں وہ بھی احادیث کی شرح کے اندر آپ کو وہیں کا بتائیں گے کہ ادھر چلے جاؤ، یہاں کا جو پورا مزہ ہے نا یہ وہیں سے جا کے آئے گا۔ اور اسی طرح قرآن کی آیتیں ہیں، مثال کے طور پہ قرآن کی آیت ہے انما المؤمنون الذین اذا ذکر اللہ وجلت قلوبهم، کہ مومن تو وہ ہوتے ہیں کہ جب اللہ کی یاد ہوتی ہے، اللہ کا ذکر کیا جاتا ہے تو ان کے دل جو ہے وہ کانپ جاتے ہیں، خوف سے لبریز ہو جاتے ہیں۔ اب آپ جا کے کسی مفسر سے اس کا معنی پوچھ لیں، الفاظ میں ضرور بیان کر دیں گے، لیکن اگر وہ مفسر ساتھ میں صوفی ہوگا اور یا پھر وہ صوفی کی بات کو نقل کرے گا تب آپ کو مزہ آئے گا کہ اس کی اصل تفسیر بنتی کیا ہے۔ تو اس لیے بزرگان دین کی جو باتیں ہوتی ہیں وہ ان کا قرآن و حدیث ہی کا نچوڑ ہوتی ہیں، وہ اس کا باطن اور اس کی اندر کی جو روح ہوتی ہے وہ اسے بیان کر رہی ہوتی ہے۔ جیسے ایک حدیث میں مبارک ہے کہ لکلی آیتن ظاہر و بطن، ہر آیت کا ایک ظاہر ہوتا ہے ایک باطن ہوتا ہے۔ ظاہر تو وہ ہے جو مجھ سے بھی پوچھ لیں گے، لیکن باطن وہ ہے جو وہاں سے پوچھنا پڑے گا، تو وہ باطن ہوتا ہے۔ اسی طرح ایک اور حدیث عمر میں آپ کو اسی مفہوم کی عرض کرتا ہوں کہ حضرت حنزلہ رضی اللہ تعالیٰ عنہ والی حدیث ہے کہ ایک مرتبہ وہ کہہ رہے تھے کہ حنزلہ منافق ہو گیا، تو صدیق اکبر رضی اللہ تعالیٰ عنہ پاس سے گزرے اور کہا کہ اے حنزلہ تم یہ کیا بات کرتے ہو، یعنی حنزلہ حضرت حنزلہ جلیل القدر صحابی تھے، تو اب وہ کہہ رہے کہ حنزلہ منافق ہو گیا۔ تو انہوں نے کہا کہ اے ابو بکر، بات یہ ہے کہ جب ہم نبی پاک علیہ الصلوۃ والسلام کے پاس ہوتے ہیں اور آپ کی باتیں سنتے ہیں تو یوں ہوتا ہے کہ جیسے جنت اور جہنم آنکھوں سے دیکھ رہے ہیں، دل نرم ہو جاتے ہیں، آخرت کی یاد دل پہ غالب آ جاتی ہے، لیکن جب سرکار کی بارگاہ سے باہر آتے ہیں تو ہماری حالت ہی بدل جاتی ہے، گھر میں آگے بیوی بچوں میں لگ جاتے ہیں، پھر وہ جو ایک وہاں کی کیفیت ہے، وہاں کی جو حالت ہے، سب بدل جاتی ہے۔ تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ نے فرمایا کہ اے حنزلہ یہ تو میرے ساتھ بھی ہے، کہ جو سرکار کے پاس کیفیت ہوتی ہے وہ کیفیت تو میری بھی گھر جا کے نہیں رہتی، آؤ سرکار سے پوچھتے ہیں۔ نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں گئے، جا کے عرض کی یا رسول اللہ یہ معاملہ ہے اور یہ ہماری حالت کیفیت بدل جاتی ہے، گھر جا کے کچھ اور ہوتی ہے۔ تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ اے حنزلہ تھوڑا تھوڑا، یعنی وہ جو کیفیت ہوتی ہے نا وہ تھوڑی تھوڑی ہوتی ہے، وہ ہر وقت نہیں رہتی۔ پھر ساتھ ہی فرمایا کہ اگر تمہاری وہ کیفیت ہر وقت رہے جو میرے پاس ہوتی بیٹھ کے، اگر وہ تمہاری کیفیت ہر وقت رہے تو تم اپنے بستروں پہ لیٹے ہو اور خدا کے فرشتے آ کے تم سے ملاقات کرے۔ یہ تصوف اس کو نہیں کہتے تو اور کس کو کہتے ہیں؟ یہ جو صوفیوں کی باتیں ہوتی ہیں اور یہ جو ولیوں کی باتیں ہوتی ہیں اور وہ جو ان کی کیفیات ملتی ہیں وہ یہی تو ہیں ساری۔ تو لہٰذا اگر قرآن و حدیث سے اس کے دلائل کی طرف آئیں گے نا تو آپ یقین کیجئے کہ سینکڑوں آیتیں اور سینکڑوں حدیثیں اس کے اوپر پڑھی جا سکتی ہیں۔ لیکن جنرلی اوور آل جو آپ نے ایک سوال کیا اس کا میں نے آپ کو جواب عرض کر دیا۔
اس سے آپ نے جو میرا اگلا جو ذہن میں کچھ سوال آ رہا تھا وہ آپ نے جواب تو دے دیا، مگر میں تھوڑا سا اور اس کو کھول کر بیان کروں گا۔ آپ نے ایک صوفی کی قسم تو یہ بتا دی آپ نے، یہ بھی ہو سکتی ہے حضرت انزلہ کی۔ اچھا، آج کل کے دور میں جب ہم دیکھتے ہیں صوفیوں کو، جو ایک دو مرتبہ پرسنل میری بھی ایسی صوفیوں سے ملاقات ہوئی ہے، تو ان کو جب دیکھتے ہیں تو ان میں اور آپ جو بیان کرتے ہیں اس میں بڑا فرق ہوتا ہے، اور پھر آج کل کے ہی دور میں ہمارے علماء اکرام اس میں مثالیں بھی دیتے ہیں، جیسے آپ نے ابھی مثال دی صوفیہ اکرام، صوفیہ کی طرف توجہ مطلب آپ فارورڈ کرتے ہیں۔ تو آج کا آدمی جب یہ احادیث سنتا ہے، یہ روایت سنتا ہے، تو صوفیہ کی طرف توجہ کرتا ہے، جب وہ صوفی کے پاس پہنچتا ہے
تو وہاں تو پکچر کچھ اور ہوتی ہے, تو اس کا یہ کیا ہے, یہ سمجھ میں نہیں آتا.
پہلی بات تو آپ یہ ذہن میں رکھیں کہ یہ تقریباً آپ کو ہر دینی چیز کے اندر ملے گا کہ اگر آپ آج کے زمانے میں وہ معیار تلاش کرنے کی کوشش کریں گے جو زمانہ صحابہ میں تھا اور جو زمانہ غوث پاک میں تھا اور جو زمانہ اکابر صوفیہ میں تھا, آج آپ کو وہ معیار نہیں ملے گا. کیونکہ وقت کے ساتھ ساتھ دنیا داری, دنیاوی تعلقات اور یعنی روحانیت کی رکاوٹیں نا وہ بہت زیادہ ہو گئیں. جیسے ایک سمپل سی بات ہے کہ پچھلے زمانے میں بد نگاہی کرنے کے مواقع کتنے تھے اور آج کے زمانے میں کتنے, ٹھیک ہے. اچھا, جتنے مواقع زیادہ ہوں گے اتنا ہی اندیشہ زیادہ ہوگا پڑھنے کا, لہذا روحانیت پہ یوں فرق بھی ہے. لہذا اب بھی یعنی ہی آپ اس معیار کو سامنے رکھ کے آج کے معیار کا سوچیں گے نا کہ آج آپ کو وہ مل جائے, تو جیسے آپ کو یعنی کہ آپ کراچی کی چیزیں جو ہے نا آپ بولے کہ جناب مجھے چک نمبر 324 کے اندر بھی وہی مل جائے, تو یار چک نمبر 324 کچھ اور ہے, کراچی کراچی ہے, دونوں میں فرق ہے. لہذا یہ جگہ کے اعتبار سے, یہ زمانے کے اعتبار سے فرق ہوتا ہے, ایک بات. دوسری بات یہ کہ اگر آپ کو اس زمانے کے اندر نہیں ملتا تو بزرگوں نے یہ فرمایا ہے کہ جب تمہیں کوئی بزرگ نہ ملے تو پھر بزرگوں کی باتیں پڑھنا شروع کر دو, کیونکہ بزرگ ملتے تو وہی باتیں کرتے نا تم سے. اگر آپ حضرت حسن بصری رحمت اللہ علیہ کے پاس بیٹھتے تو انہوں نے آپ سے کوئی عرش معلیٰ کی باتیں تو نہیں کرنی تھی, انہوں نے آخرت, خوف خدا, یہی باتیں کرنی تھی نا, تو لہٰذا وہ باتیں ان کی پڑھ لو آپ, تو آپ کو وہی باتیں مل گئیں. تصور کے اندر یہ سمجھو کہ ان کی بارگاہ میں بیٹھا ہوا ہوں. اب ان کے پاس بیٹھنے کی جو برکت ہے وہ تو نہیں ملے گی, وہ تو ایک لازمی بات ہے, ڈفرینٹ چیز ہے نا, لیکن کچھ نہ ہونے سے کچھ ہونا بہتر ہے, سم تھنگ از بیٹر دین نتھنگ. تیسری بات, آپ نے کہا کہ ہم کئیوں کے پاس جاتے ہیں اور ہمیں تو حال حوال کچھ اور ہی نظر آتا ہے, ہم صوفی کا پڑھتے ہیں کہ وہ دنیا سے بے رغبت اور ادھر پوری رغبت, ٹھیک ہے. ہم دیکھتے ہیں کہ جناب ادھر صوفی جو ہے نا وہ ساری رات جا کے گزارتا ہے اور ادھر آپ کو ہو سکتا ہے صوفی صاحب ساری رات ٹی وی دیکھتے نظر آ جائے.
صوفی کا دوسرا نام ہے مال کمانا, ٹھیک ہے. میں آپ کو آج کل کے دور میں
تو اب دیکھیں کیا ہے اس میں دو چیزیں عرض کروں گا. پہلی بات تو یہ ہے کہ یہ صوفی نام کا صوفی ہے جیسے نام کے ڈاکٹر ہوتے ہیں, جیسے نام کے انجینئر ہوتے ہیں, جیسے نام کے اور بہت سارے ہوتے ہیں. جال سازی کہاں نہیں, جال سازی کیوں ہوتی ہے کہ جہاں پروفٹ ملتا ہے, کوئی بینیفٹ ملتا ہے, کوئی ایڈوانٹیج ملتا ہے, کوئی مال ملتا ہے, جال سازی وہاں ہوتی ہے نا, کوئی جالی کی دیوار تو نہیں نا بن جاتا.
مگر جال سازی میں یہ ڈفرینس بھی تو ہے نا کہ اگر ڈاکٹر جو جالی ڈاکٹر ہے وہ دوائی دے رہا ہے, پرابلم سالو تو ہو رہی ہے. صوفی جو پرابلم صوفی کے پاس جاتے ہیں, کوئی پرابلم اگر سناتے ہیں اور بتاتے ہیں تو پرابلم سالو ہو جاتی ہے. تو یہ کون سی, یہ کیسے بندہ
آپ کہہ رہے ہیں کہ جعلی ڈاکٹر کے پاس جاتے ہیں دوائی ملتی ہے تو بندہ ٹھیک ہو جاتا ہے؟
جعلی ڈاکٹر کے پاس بھی جاتا ہے نا تو وہاں بھی بندہ ٹھیک ہو جاتا ہے نا.
آپ یہ تجربہ نہ کیجئے گا, جعلی ڈاکٹر کے پاس جانے کا
پتہ نہیں ہوتا, اندر سے جعلی ہے کیا ہے کچھ نہیں ہے, ٹھیک ہے. اب اسی طرح صوفی کے پاس جاتے ہیں جب تو صوفی کے پاس پتہ تو نہیں ہوتا نا جعلی ہے یا اوریجنل ہے.
اچھا, یہ جو ڈاکٹر کے پاس آپ جائیں اس کی ڈگری کیا ہے؟ اس کی ڈگری ہے MBBS. آپ کیا بولیں گے کہ جناب مجھے نا وہ, مثال کے طور پہ ایسا ہوتا نہیں ہے لیکن آپ میکسیمم یہ کہہ سکتے کہ یار مجھے سرٹیفکیٹ دکھا دو, اپنا ڈگری دکھا مجھے اپنی. صوفی کے لیے بھی ایک سرٹیفکیٹ ہے, ٹھیک ہے. اگر اس کے پاس وہ سرٹیفکیٹ موجود ہے تو اس کا مطلب ہے کہ صوفی صحیح ہے.
وہ کیا ہے سرٹیفکیٹ؟
وہ سرٹیفکیٹ ہے شریعت,
صحیح,
ٹھیک ہے, شریعت پہ عمل,
اوکے,
نماز, دیگر عبادات, دنیا سے بے رغبتی, خوف خدا, اللہ کی طرف رجوع, اللہ کے نبی پاک علیہ الصلوۃ والسلام سے محبت, اچھائی کی باتیں, نیکی کرنا, نیکی کی دعوت دینا, برائی سے بچنا, دوسروں کو بچانا, اس کے پاس بیٹھنے سے دل سے دنیا کی محبت نکلنا شروع ہو جائے, آخرت کی طرف رغبت شروع ہو جائے, اس کے پاس بیٹھنے والے عمومی لوگوں میں آپ کو یہ نظر آئے کہ یہ دیندار ہو جاتے ہیں, ان میں دین پیدا ہو جاتا ہے, ان کے ہاتھ میں تسبیح آ جاتی ہے, یہ حقوق العباد کا خیال کرنا شروع کر دیتے ہیں, ماں باپ کی خدمت, بیوی بچوں کے حقوق, پڑوسیوں سے اچھا سلوک, ये जो सारी चीजें हैं ये वो दलील होती है या सर्टिफिकेट और डिग्री दलील होती है किसी शय के सही होने की। ये जो आसार और ये जो कराइन होते हैं यानी इत्तेबाए शरीयत और आगे उसकी तासीर, ये वो चीज होती है जो बताती है कि ये सूफी है। लिहाजा जहां पर आपको ये नजर आए वहां आप समझ लें कि ये सूफी है, वरना आप जो ना वो कह सकते हैं कि नहीं तरकीब ठीक
अच्छा
नहीं।
लोग उसको भी सूफी मान लेते हैं कि मेरा कोई काम फंसा हुआ है यार, ठीक है ना, और उसने एक मरतबा गया बोला ठीक है हो जाएगा जाओ, दूसरी मरतबा गए, दुनियावी काम होते, दीनी काम तो कुछ भी नहीं होता, ठीक है ना, पैसे फंसे हुए, कारोबार में नुकसान हो रहा है और 10 मसाइल हैं, घर के मसाइल हैं, बहुत सारे दुनियावी मसाइल, आप अगर इसको मैं अलग अलग करूँ तो लंबा हो जाएगा क्वेश्चन मेरा, मगर ये है कि जब भी जाते हैं इनके पास सर ये वाले मामला तो सॉल्व हो जाते हैं, इस तरफ हमारी अपनी ही तवज्जो नहीं रही, क्योंकि बंदा फिर ये सोचता है तो मैं तो सूफी के पास गया ही दुनियावी काम के लिए था तो जबी तो मुझे दुनियावी चीज़ें मिल रही हैं, दीनी काम के लिए गया नहीं था तो दीनी काम से मुझे उनसे फेज मिल नहीं रहा, तो ये भी तो एक अंदर सोच होती है ना इंसान,
ये भी होता है, लेकिन इसके साथ ये भी होता है कि बाद का डेफिनेशन समझने में गलती होती है। ठीक है, डेफिनेशन ये है कि मिसाल के तौर पे कोई आदमी मोची को समझे ये डॉक्टर है, तो भाई ये तो उसका कसूर है ना कि उसने मोची को डॉक्टर समझ लिया, डॉक्टर को डॉक्टर समझना चाहिए, जिसके पास जाके उसके दम तावीज से मसाइल हल होते हैं उसे आमिल कहते हैं, अमलियात करने वाला कहते हैं, वर्द वदीफे दम दुरूद करने वाला कहते हैं, उसको सूफी नहीं कहते। सूफी का ताल्लुक है दिल की सफाई से, सूफी का ताल्लुक है दिल की सफाई से, सूफी का ताल्लुक है अमल की पाकिजगी से, सूफी का ताल्लुक है नजर की सफाई से, सूफी का ताल्लुक है जिसका अमल असहाबे सुफा वाला होता है, तो लिहाजा ये सूफी है। तो आप सूफी की डेफिनेशन ही गलत समझ के बैठ जाएं कि दम तावीज और विर्द वजीफे वाले को आप सूफी कहेंगे, तो यहाँ तो ये कहा जाएगा ना कि आप डेफिनेशन ही सही समझे, ये मसला है।
शेर बोला जाता है कि निगाहें मर्द मोमिन से बदल जाती हैं तकदीरें, पहले तो यहाँ पर इस मिसरे में निगाहें मर्द मोमिन से क्या मुराद है और बदल जाती हैं तकदीरें, तो आया क्या वाकई तकदीर बदल जाती है और तकदीरें बदल सकती हैं, इस शेर का मतलब?
दो सवाल हो गए, एक तो ये है कि सुना तो ये कि तकदीर नहीं बदलती, तो ये कैसे कि बदल जाती, और अगर बदल जाती है तो फिर निगाह मर्द मोमिन से बदल जाती है, ये क्या? ठीक है, देखिए पहली बात तो ये है कि तकदीर के मुख्तलिफ लेवल्स हैं, ठीक, उसमें एक लेवल वो है जो पहला लेवल है वो ये है कि जो बदल जाता है, ठीक, और आम दुआ से बदल जाता है, सदक़े से बदल जाता है, माँ बाप की खिदमत से बदल जाता है। तकदीर का एक दूसरा दर्जा है कि जो आम आमाल से नहीं बदलता, कोई बहुत दर्जे का वली हो अगर वो दुआ कर दे या नबी दुआ कर दे तो वो बदल जाता है। तीसरा होता है कि हतमी और आखिरी तकदीर, वो है कि जिस पर अगर कोई नबी भी दुआ करे तो उसे रोक दिया जाता है कि यहाँ दुआ ना करे, ये नहीं बदलना। अच्छा, अब ये जो कहा जाता है ना कि तकदीर बदल जाती है फलां चीज़ से फलां चीज़ से, इससे मुराद या पहला दर्जा होता है या दूसरा दर्जा होता है? अब ये इसकी थोड़ी सी उसमें दिक्कत में जाएंगे ना, गहराई में ज़रा पेचीदा हो जाएगा, इसलिए उस पर मैं कलाम नहीं करता, लेकिन खुद कुरान पाक के अंदर है यमहुल्लाहु मा यशाउ व युस्बित, कि तकदीर में अल्लाह जो चाहता है मिटा देता है और जो चाहता है बाकी रखता है। तो इसका मतलब ये हुआ कि मिटाने की और बाकी रखने की सूरत है, ठीक। अब वो मिटाना अल्लाह की सिर्फ अपनी मर्जी से है या किसी की सिफारिश से है, तो लिहाजा वो दोनों सूरतें उसमें शामिल होगी। तो लिहाजा ये तो कुरान ही से साबित है कि तकदीर के अंदर तब्दीली यूं हो जाती है। अब रही ये बात कि निगाह मर्द मोमिन से बदल जाती हैं तकदीरें, तो ये भी ठीक है। नंबर एक तो ये है कि हदीस मुबारक के अंदर है कि अद्दुआउ यरुद्दुल क़ज़ा, दुआ तकदीर बदल देती है, लिहाजा जब दुआ से तकदीर बदलती है तो वली की दुआ तो ज्यादा कबूल होती है, ठीक है। वली को तो ये फरमाया गया ना, ला इन सअलनी लउतीयन्नहु वला इन इस्तआदनी लउईदन्नहु, अगर मेरा वली मुझसे सवाल करे तो मैं उसे जरूर जरूर दे देता हूँ, और अगर वो मुझसे पनाह मांगे तो मैं जरूर जरूर उसको पनाह दे देता हूँ। तो चूंकि वली के साथ ये खास वादा है, तो जब दुआ कजा तकदीर को बदल देती है तो इसी तरह वली की दुआ भी बदल देती है, और दुआ जैसे जबान से होती है ऐसे निगाह से होती है, तो लिहाजा निगाह मर्द मोमिन से बदल जाती हैं तकदीरें तो तकदीर बदल जाती है। लिहाजा एक तो यह मफहूम हो गया। नंबर दो, یہ جو نگاہ مرد مومن ہے اس سے مراد ایک بالکل دوسری چیز بھی ہو سکتی ہے. اس سے مراد یہ نہیں یعنی کہ جو ابھی میں بتانے لگا ہوں کہ ایک تو یہ نا کہ نگاہ ڈال لی اور پار کر دیا, یہ نہیں. اس سے مراد یہ ہے, نگاہ مرد مومن سے مراد ہے مرد مومن کا ویژن, اس کی وسعت نظری, اس کی بلند نظری, اس کی آفاقی سوچ. اس سے تقدیریں بدل جاتی ہیں. ایک ملک ہے کافروں کا ملک تھا لیکن خالد بن ولید رضی اللہ تعالیٰ عنہ کی وسعت نظری تھی, عالی حوصلگی تھی, بلند ہمتی تھی, اس نے اس ملک کی تقدیر کو بدل دیا, مسلمان ہو گئے. تو حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ اور حضرت خالد بن ولید, حضرت ابو عبیدہ بن الجراح, حضرت عمر بن العاص, حضرت سعد بن وقاص اور دیگر جلیل القدر سپاہ سالاران اسلام, تو ان کی جو نگاہ تھی جہاں تک وہ جاتی تھی, تو وہ جو ان کی سوچ جہاں تک جاتی تھی, ان کی اپروچ جہاں تک تھی, ان کی جو ذہنی اپروچ تھی, اس نے تقدیروں کو بدل دیا. اور یہ بیسیکلی جو اقبال کا شعر ہے نا, یہ زیادہ اس معنی میں ہے. وجہ یہ ہے کہ جس کلام کے اندر یہ چل رہا ہے نا, اس میں آگے پیچھے اسی طرح کی باتیں چل رہی ہیں کہ جس میں ہمت, حوصلہ, ولولہ, جذبہ, جوش اور ایک غیرت ایمانی اور قوت ایمانی کا بیان چل رہا ہے نا, یہ اس سینیریو کے اندر چل رہا ہے. تو اس کے اعتبار سے یہ بنتا ہے, اس میں انہوں نے کہا ہے کہ کوئی اندازہ کر سکتا ہے مومن کے بازو کا, نگاہ مرد مومن سے بدل جاتی ہیں تقدیریں, یہ اس سینیریو کے اندر. تیسری بات یہ ہے کہ جو اس کا عام ہم مفہوم سمجھتے ہیں کہ نگاہ مرد مومن سے بدل جاتی ہیں تقدیریں, سے مراد یہی ہے کہ مرد مومن یعنی کہ مرد کامل جو ہے ولی اللہ, وہ نگاہ ڈالتا ہے تو زندگیاں بدل جاتی ہیں. تو یہ بھی ایک حقیقت ہے, زندگیاں بدل جاتی ہیں. بعض اوقات تو یوں ہوتا ہے کہ کسی کی صحبت میں بیٹھتے ہیں اور اس کی صحبت میں بیٹھنا جو ہے وہ رنگ لاتا ہے, انسان کی زندگی بدل جاتی ہے.
ایسی بھی پریکٹیکل ایگزامپل,
پریکٹیکل تو اس کی ہزاروں لاکھوں کی تعداد میں ہے نا, کیونکہ صحبت کا اثر, کسی کے پاس بیٹھنے کا اثر تو کہا جاتا ہے کہ اجلا بدیہیات میں سے ہے, یعنی یہ دنیا کے ان حقائق میں سے ہے کہ جس کا انکار نہیں کیا جا سکتا. اچھے کے پاس بیٹھتے ہیں چند دنوں میں آپ کے اندر بھی اچھائی کا جذبہ پیدا ہو جاتا ہے, برے کے پاس بیٹھتے ہیں چند دنوں کے اندر آپ کے اندر بھی برائی کا جذبہ پیدا ہونا شروع ہو جاتا ہے. صحابہ کرام کی سابقہ زندگی دیکھیں اور نبی پاک علیہ الصلوۃ والسلام کے پاس بیٹھنے کے بعد کی زندگی دیکھ لیں, کتنا فرق ہے. ٹھیک ہے, اسی طرح غوث پاک رضی اللہ تعالیٰ عنہ کے پاس بیٹھنے والوں کے اندر کیا کیا چینجنگ آئی وہ دیکھ لیں. ہر ولی جو اپنے پیر کی صحبت میں برسوں جس نے گزارے, تو دیکھ لیں اس کے اوپر کیسے کیسے اثرات جو ہے نا وہ وارد ہوئے اور اس کی کیسی زندگیاں بدلی. آج کے زمانے کے اندر آپ امیر اہل سنت کو دیکھ لیں کہ امیر اہل سنت کے پاس بیٹھنے سے, ان کی صحبت میں بیٹھنے سے کتنے لوگوں کی زندگیوں کے اندر تبدیلیاں آ گئی ہیں. تو لہذا یہاں پر اس سے مراد ایک صحبت اور پاس بیٹھنا اور فیض پانا ہے. چوتھا معنی وہ بھی ہو سکتا ہے کہ نگاہ ڈالی اور پار, ٹھیک ہے, یہ بھی ہو سکتا ہے اور یہ بھی احادیث سے بھی ثابت ہے اور اولیاء کرام سے تو اس کے ہزاروں واقعات مل جائیں گے. نبی پاک علیہ الصلوۃ والسلام کی بارگاہ میں ایک شخص آیا اور اس نے آ کے اجازت مانگی کہ مجھے معاذ اللہ سب سے برے کام کی اجازت دے دیں. تو نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا کہ کیا تم یہ پسند کرتے ہو کہ تمہاری ماں کے ساتھ, نہیں, تمہاری بہن کے ساتھ, نہیں, خالہ کے ساتھ, نہیں, وہ پھوپھی کے ساتھ, نہیں. تو فرمایا دوسرا بھی کوئی پسند نہیں کرے گا. اچھا, اب یہ بات فرمائی, اس کے بعد نبی پاک علیہ الصلوۃ والسلام نے اس کے بارے میں دعا فرمائی, اللہم اغفر ذنبہ وطہر قلبہ وحسن فرجہ, اے اللہ اس کے گناہ بخش دے, اس کے دل کو پاک کر دے اور اس کی شرمگاہ کی حفاظت کر. بس سرکار نے یہ فرمایا تو مدینے کے سب سے زیادہ حیا دار لوگوں میں وہ شامل ہو گیا, سب سے زیادہ باحیا ہو گیا. اسی طرح ایک خاتون تھی, وہ تھوڑی سی ذرا گفتگو کے اندر ذرا یعنی آؤٹ سپوکن تھی, تو نبی پاک علیہ الصلوۃ والسلام ایک مرتبہ کھانا تناول فرما رہے تھے تو اس نے آ کے کہا مجھے بھی دے. نبی پاک علیہ الصلوۃ والسلام نے ایک لقمہ اس کو عطا فرمایا. اس نے کہا نہیں, یہ نہیں, جو آپ کے منہ مبارک میں ہے نا وہ والا لقمہ چاہیے. سرکار نے اس کو وہی عطا فرمایا. اس نے لقمہ کھایا, اس کے بعد اس سے بڑھ کر مدینے میں حیا والی عورت کوئی نہیں تھی, ایسی شرم و حیا اس کے اندر پیدا ہوئی. تو اب یہ کیا ہے, یہ وہ ہے, یہ نگاہ کا کمال ہے. اولیاء کرام کے ایسے واقعات ہیں. ایک واقعہ ہے خواجہ بختیار کاکی رحمت اللہ علیہ کا. ان کے پاس کسی نے آ کے کہا, ایک نانبائی تھا یہ روٹی پکانے والا, تو اس نے کہا کہ کوئی ایسا کام کیا کہ آپ خوش ہوئے, تو آپ نے اس سے فرمایا ہوگا کہ کچھ چاہیے کچھ تو بتاؤ, تو اس نے کہا مجھے اپنے جیسا بنا دے. فرمایا کہ یہ تو تم سے نہیں ہو سکے گا, یعنی برداشت نہیں کر سکو گے. نہیں, اس نے کہا نہیں مجھے اپنے جیسا بنائے. تو آپ نے اس کو فرمایا دیکھ رہے اس کا انجام. اس نے کہا مجھے اپنے جیسا بنائے. آپ اسے حجرے میں لے کر گئے اور اندر لے جا کے جو اپنی تجلی اس پہ ڈالی, اسی سیکنڈ کے اندر وہ سیم خواجہ بختیار کاکی جیسا بن گیا. باہر آئے تو دونوں میں پہچانے نہیں جا رہے تھے کہ نانبائی کون ہے اور خواجہ کون ہے, لیکن باہر آیا ساتھ ہی گرا فوت ہو گیا. کیونکہ جب ٹرانسفر ہوا ہے تو اب وہ اس چیز کو برداشت کرنا بھی تو کوئی چیز ہے نا, ٹھیک ہے نا. تو اب آپ ایک ہاتھی کا وزن ایک بچے پہ ڈال دیں گے تو کیا بچے گا اس کا. تو جب یہ ہے نگاہ کے کمالات. غوث پاک رضی اللہ تعالیٰ عنہ کے تو بہت سارے ایسے واقعات ملتے ہیں نا کہ نگاہ سے لے بھی لیا دے بھی دیا. تو یوں
تھوڑا سا اس کو تھوڑا سا ایک نیگیٹو چیز آتی ہے دماغ میں جب آپ نے یہ قصہ سنایا کہ جب انہوں نے جب وہ کمرے میں لے کر گئے اور انہوں نے اپنی تجلیات دی اور واپس باہر آئے تو وہ چینج ہو چکے تھے, ڈفرینس پتہ نہیں چل رہا تھا. تو اس کے بعد وہ ان کا انتقال. آج کے اگر دور میں کوئی اگر ایسا صوفی اور اس طرح سے کرے تو آج کے دور میں اس کے لیے کیا کہا جائے گا کہ اس نے تو مار دیا اس کو.
یہ انہوں نے مارا نہیں, انہوں نے اس کی ڈیمانڈ کے اوپر ایک چیز اس کے حوالے کر دی, اب وہ نہیں برداشت کر سکا اس کا میٹر. اور دوسرا یہ ہوتا ہے کہ جو باطن کے امور ہوتے ہیں نا ان کے اندر یہ وساوس والا کام جو ہے نا وہ چلتا نہیں ہوتا. وہاں پر یہی کہا جاتا ہے کہ بھائی کس نے کہا تھا تمہیں, تو لہٰذا تم آرام سے گھر بیٹھے رہو. یہ وہ راستے ہیں کہ جہاں پر سولی پہ چڑھنا پڑتا ہے اور آہ بھی نہیں نکالنی ہوتی.
یہ وہ اچھا ابھی ایک میں وہ داتا علی حجویری کے حوالے سے کچھ سوال ہے میرا. میں صرف ایک پورا لقب اگر آپ کو یاد ہو جی, یہ کیوں لگاتے ہیں؟ اسی طرح دوسرے جتنے بزرگان دین ہیں, دوسرے جتنے اولیاء اکرام ہیں ان کے نام کے آگے لقب لگاتے ہیں, اس طرح سے نام دیتے ہیں, تو صرف نام لے لیا جائے کافی ہے؟
دیکھیں لقب لگانا تو اللہ تعالیٰ کی سنت ہے نا. اللہ تعالیٰ کی سنت ہے.
اچھا
جی, قرآن پاک کے اندر وَاتَّخَذَ اللَّهُ عِبْرَاهِيمَ خَلِيلًا, اللہ تعالیٰ نے ابراہیم کو خلیل بنا لیا, خلیل اللہ کا لقب دے دیا ان کو. وکلم اللہ موسیٰ تکلیما, اللہ نے موسیٰ سے کلام کیا, کلیم اللہ کا لقب دے دیا. حضرت عیسیٰ علیہ الصلوۃ والسلام کے بارے میں فرمایا یہ اللہ کی طرف کی ایک خاص روح ہے, تو ان کو روح اللہ کا لقب دے دیا. کلیماتہ, اللہ کا کلمہ ہے, یہ کلیمۃ اللہ کا لقب دے دیا. نبی پاک علیہ الصلوۃ والسلام مصطفیٰ ہیں, تو آپ کو مصطفیٰ کا اور حبیب اللہ اور رسول اللہ اور رحمت للعالمین کا لقب اللہ تعالیٰ نے دے دیے. قرآن کے اندر ہی ہے نا, یا ایہا النبی انا ارسلناک شاہدا و مبشرا و نذیرا و داعیا الی اللہ باذنہ و سراجا منیرا و ما ارسلناک الا رحمتا للعالمین قل یا ایہا الناس انی رسول اللہ الیکم جمیعا عزیز علیہ ما عنتم حریص علیکم بالمؤمنین رؤوف الرحیم. یہ سارے القاب تو ہیں, جو پیارے ہیں جو دوست ہیں ان کو لقب دینا یہ تو خدا کا طریقہ ہے, تو خدا کے اس طریقے پہ عمل ہوا نا. اللہ تعالیٰ نے جو مومنوں کے بارے میں فرمایا نا, مومنوں تم زمین میں اللہ کے گواہ ہو, تو مومنین جو ہیں یہ زمین میں اللہ کے گواہ ہیں. یہ جو بولتے ہیں تو یہ یوں کہہ لیں کہ یہ آوازۂ خلق نقارۂ خدا, یہ مخلوق کی جو آواز ہوتی ہے یہ خدا کی طرف سے جو ہے نا اعلان ہوتا ہے ایک. اور وہ جو بخاری کی حدیث ہے نا کہ جب اللہ تعالیٰ کسی بندے سے پیار کرتا ہے تو جبرائیل امین علیہ السلام سے فرماتا ہے کہ اے جبرائیل میں اس بندے سے محبت کرتا ہوں, تو بھی اسے محبت کر. اور آسمان والوں میں اعلان کر دے کہ خدا اسے محبت کرتا ہے, آسمان والوں تم بھی اسے محبت کرو. پھر اس بندے کی مقبولیت زمین میں اتار دی جاتی, ثم یودع له القبول فی الارض, پھر اس بندے کی مقبولیت زمین میں اتار دی جاتی ہے, تو زمین میں اس کا چرچا پھیل جاتا ہے. تو چرچا کیسے پھیلتا ہے؟ अली बिन उस्मान तो नहीं कहेगा ना कोई, अली बिन उस्मान, अली बिन उस्मान, अली बिन उस्मान। चर्चा तो ऐसे ही फैलता ना, दाता साहब, दाता गंज बख्श, दाता गंज बख्श अली हजवेरी, सुल्तान उजाहिदीन, बायुद्दीन बिस्तामी, बाबा फरीदुद्दीन गंजे शकर, तो लकब तो फिर ये चर्चा यही तो है। सुम्मा युदा लहुल कबूल फिल अर्थ।
जैसे अभी आपने ये सारे नाम आपने गिनवाए, सारे औलिया इकराम है माशाल्लाह। अच्छा, इसमें इनके कोई कारनामे थे को आपको याद हों कि इनके ये कारनामे थे? अच्छा, कुछ कारनामे तो ऐसे होते हैं कि उस दौर के हवाले से होंगे, इस दौर में एक्सेप्टेबल नहीं है, ठीक है ना, और उस दौर के वाकयात को आज सुनाकर उनसे इंस्पायर किया जाता है, यार इससे इंस्पिरेशन ले लो। तो ये क्या जरूरी? चलो अहदीस से तो बंदा इंस्पिरेशन ले सकता है, कुरान और सुन्नत से ले सकता है इन चीजों से, मगर आप जब औलिया इकराम की बात करते हैं तो वहां पर इनसे इंस्पिरेशन लेने के लिए उनके वाकया सुनाए जाते हैं, उनके कारनामे सुनाए जाते हैं, तो उनके कारनामे आगे कितने सच्चे हो पाएंगे वाकयात?
देखिए दो बातें हैं, एक तो ये है कि पुराने वाकया से इंस्पिरेशन लेना
जी,
तो कुरान पाक में वाकयात ही है
जी,
और वो इंस्पिरेशन के लिए
कुरान पाक में है ना वो।
हाँ, तो उससे तो उससे नतीजा तो यही मिला ना कि वाकया से इंस्पिरेशन मिलती है। लकद काना फी कौसासिहिम इबरतुल लिउलिल अलबाब, कि उन लोगों के वाकयात में अक्ल वालों के लिए इबरत है, नसीहत है, इंस्पिरेशन है। और जो कुरान पाक के वाकयात हैं वो सारे नबियों के बारे में नहीं है, और भी बहुत सारे उसके अंदर नबियों के अलावा भी हैं, ठीक है। अच्छा, अब रही ये बात, बात ये है कि वाकया सच्चे हैं या नहीं। सच्चे हैं तो इंस्पिरेशन नहीं जा सकती है, बात तो ये है। कुरान पाक के वाक्या चूंकि सच्चे हैं लिहाजा इंस्पिरेशन नहीं जाती है। तो अब सच्चा होने का जो दारोमदार है वो तो होता है रिवायत के ऊपर, कि इसकी जो रिवायत है क्या वो रिवायत उस सनद के साथ उस जरिए से हम तक पहुंची है कि जिस पर एतबार किया जा सके, ठीक है। तो बात यह है कि आज से सैकड़ों साल पहले के जितने वाकयात हैं ना, ये सारे के सारे ये इसी अंदाज में हम तक पहुंचे हैं कि लाखों लोगों ने लाखों से सुनी हुई है, उनसे आगे लाखों ने सुना हुआ है, उनसे आगे लाखों ने सुना, उनसे आगे लाखों ने सुना हुआ। इससे हटकर कोई दूसरा ऐसा जरिया है ही नहीं कि जिसके जरिए आप ये साबित करें कि ये वाकया हुआ या नहीं हुआ, क्योंकि इस तरह तो पूरी तारीख का इनकार हो जाएगा। दुनिया में तारीख वो अंग्रेज लिखे या वो अरबी लिखे या वो फारसी लिखे या वो उर्दू वाला लिखे, आखिर तारीख किस बिहाफ पे लिखी जाती है, किस बुनियाद पे लिखी जाती है, और उस तारीख को हम किस बुनियाद पे मानते हैं? इसी बुनियाद पे मानते हैं कि वो यूं हमारे पास चलती आ रही है। वरना अगर किसी वाकये के सबूत के लिए कोई बंदे ही कब्र से उठ के आके हमें बताया कि नहीं ऐसा ही हुआ था, तो दुनिया में जितने ये विल ड्यूरांट और ये जितने सारे के सारे ये सब खत्म हो जाएंगे ये तो सारे। तो इसका मतलब ये हुआ कि तारीखी वाकयात का जो सबूत है वो इसी तरह होता है कि किताबों के अंदर मनकूल होता चला आता है या लोगों की जबानों से मनकूल होता चला आता है। अच्छा, दाता साहब रहमतुल्लाह अलैह का वाकया तो ये भी है कि आपके जो वाकयात हैं उसमें बहुत सारे वो हैं कि जो खुद आपने अपनी किताब कशफुल महजूब में लिखे हुए हैं, और कशफुल महजूब आपसे लेकर आज तक ऐसे ही तवातुर से चलती आ रही है जिस तरह बुखारी शरीफ, कि बुखारी शरीफ को हजारों ने जो है ना वो नकल किया, आगे हजारों हजारों लाखों लाखों चलते आए, इसी तरह कशफुल महजूब चलती आई है, और इसी तरह जितनी दीगर किताबें हैं वो सारी चलती आई हैं। तो दाता साहब रहमतुल्लाह अलैह के जो बहुत सारे वाकयात हैं वो खुद आपने लिखे हुए और वहीं से फिर वो नकल दर नकल हमारे पास चलते आए।
मुजफ्फर जारी है और इसकी 25 तारीख को उससे आला हजरत मनाया जाता है, तो आला हजरत के हवाले से भी हमें कुछ आप बता दें, इनका तारुफ बता दें और उनकी दीनी खिदमात क्या थी, इस हवाले से भी अगर आप बता दें।
आला हजरत अली रहमा जो हैं, आपका नाम अहमद रजा, अब्दुल मुस्तफ़ा अहमद रजा, आपकी जो हस्ती है ये उन्हीं मुजद्दीदीन की फहरिस्त में से है जिनका हमने पिछले अपने सिलसिले के अंदर भी तस्करा किया था कि वो हस्तियाँ कि जो 100 साल के बाद नमूदार होती हैं और दीन का बहुत बड़े पैमाने पे काम करती हैं, इल्म व फजल में, अमल में, उम्मत को मुतासिर करने में और उम्मत के बहुत बड़े बड़े कामों की इस्लाह करने के अंदर अपना रोल अदा करती हैं। आला हजरत रहमा की जो हस्ती है, आपके जो बड़े कारनामे हैं उनमें दो कारनामे सबसे मेन हैं। एक तो ये है कि फ़िक्हे हनफी जो इमाम आदम अबू हनीफा रहमतुल्लाह अलैह से चलती आ रही थी और जो हमारे इस सब कॉन्टिनेंट के अंदर यही पॉपुलर और यही चलती थी, आपने उस पर जो अपनी तहकीक और तसनीफ का काम किया वो ये है कि इस वक्त ये फतावा रदविया की सूरत में 30 जिल्दों के अंदर फ़िक्हे हनफी की वो तहकीकात हमारे पास मौजूद हैं। तो एक तो आपका ये फ़िक्ही काम है کہ جس کی وجہ سے جو حلال و حرام کے مسائل، عبادات اور معاملات کے مسائل، اور اصول اور فروع کا استنباط اور استخراج، یہ ایک پورے کا پورا سسٹم چلا۔ دوسرے نمبر پر یہ ہے کہ آپ کو یہ معلوم ہے کہ اعلیٰ حضرت علیہ رحمہ کا زمانہ وہ تھا کہ جب اس بر صغیر پر جو مسلمانوں کی حکومت چلتی آ رہی تھی وہ ختم ہو چکی تھی، اور اس کی جگہ انگریزوں کا یہاں پر قبضہ تھا۔ اب جب کوئی دوسرا ملک یوں مسلط ہوتا ہے، اور وہ بھی وہ ملک ہو کہ جو اپنے کلچر کو ساری دنیا سے فائق سمجھتا ہے، اپنی آئیڈیالوجی کو ساری دنیا سے بہتر سمجھتا ہے، تو وہ اسی کلچر کو اور اسی آئیڈیالوجی کو مسلط کرنے کی کوشش کرتا ہے۔ تو لہذا یہاں پر انگریزوں نے اپنی حکومت کی مضبوطی کے لیے، اپنی آئیڈیالوجی کو پھیلانے کے لیے، اور اپنے کلچر کو امپوز کرنے کے لیے جو طریقے اختیار کیے، اس میں سب سے بڑی چیز یہی تھی کہ مسلمانوں کے جو کلچر کی بنیاد ہے اس کو ہٹ کیا جائے۔ مسلمانوں کے کلچر کی بنیاد کیا تھی؟ مسلمانوں کے کلچر کی سب سے بڑی بنیاد تھی نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے محبت۔ نبی پاک علیہ الصلوۃ والسلام کی محبت جو ہے، یہ وہ چیز تھی کہ جس کی وجہ سے پوری دنیا کے مسلمان جو ہے نا یوں یونائٹڈ ہیں۔ یعنی اور کسی بھی معاملے پہ ڈسپیوٹ ہو جائے، لیکن کوئی واقعہ، کوئی انسیڈنٹ جو نبی پاک علیہ الصلوۃ والسلام کی عظمت و شان سے متعلق ہوتا ہے، آپ کو مشرق سے لے کر مغرب تک، آپ کو جزائر فیجی سے لے کر امریکہ تک کے مسلمان جن اس کے اوپر یونائٹڈ نظر آتے ہیں۔ لہٰذا اب اگر اس کلچر کو نافذ کرنا تھا اور اس کلچر کی جڑیں کاٹنی تھی، تو اس کا طریقہ یہ تھا کہ مسلمانوں کے دلوں سے نبی پاک علیہ الصلوۃ والسلام کی محبت کو نکال دیا جائے۔ وہ فاقہ کش کے موت سے ڈرتا نہیں، روح محمدی اس کے بدن سے نکال دو۔ تو نبی پاک علیہ الصلوۃ والسلام کی محبت یہ سب سے مین چیز تھی۔ اب اس وقت حالات وہ تھے کہ جن میں یہ بہت مشکل تھا کہ یکدم ایک اتنی طاقتور حکومت کی کایا پلٹ دی جائے اور اس کو اٹھا کے باہر پھینک دیا جائے اور اس کی جگہ اسلامی حکومت لائی جائے، کیونکہ جب طوفان آتا ہے نا تو جتنی دیر میں وہ چل رہا ہے نا اتنی دیر میں طوفان ہی آتا ہے۔ وقت کے ساتھ ساتھ آہستہ آہستہ ٹھنڈا ہوتا ہے نا، پھر اس کے بعد اس کا صفایا کیا جاتا ہے۔ تو یہ ان کے آنے کا زمانہ تھا، کیونکہ اعلیٰ حضرت علیہ رحمہ کی پیدائش ہے 1856 کی، 1857 میں جنگ آزادی ہوئی، جو مشہور جنگ آزادی، 1856 میں اعلیٰ حضرت کی پیدائش ہے، اور 20 سال کی عمر میں سمجھ لیں کہ آپ اپنے پورے ایک علمی شان کے ساتھ نمودار ہونا شروع ہو گئے تھے۔ لیکن یہ وہ زمانہ تھا کہ جب وہ پوری طرح چھا رہے تھے، لہذا اب اس وقت حکومت کا مقابلہ یوں طاقت سے نہیں ہو سکتا تھا کہ حکومت کو الٹا دیا جائے۔ اس وقت یہ تھا کہ ہماری سب سے قیمتی شے جو ہم سے یہ چھیننا چاہ رہے اس کا تحفظ کیا جائے۔ اور اعلیٰ حضرت نے وہی کیا کہ جان ہے عشق مصطفیٰ روز فزو کرے خدا، جس کو ہو درد کا مزہ ناز دوا اٹھائے کیوں، پھر کے گلی گلی تباہ ٹھوکرے سب کی کھائے کیوں، دل کو جو عقل دے خدا تیری گلی سے جائے کیوں، رخصت قافلہ کا شور غش سے ہمیں اٹھائے کیوں، سوتے ہیں ان کے سائے میں کوئی ہمیں جگائے کیوں۔ تو یہ تھا جو اعلیٰ حضرت علیہ رحمہ کا سب سے بڑا کارنامہ تھا کہ نبی پاک علیہ الصلوۃ والسلام کی محبت اور عشق جو ہے اس کا جو پیغام عام کیا، اس کا اندازہ آپ اس سے لگا لیں کہ آپ نے ترجمہ قرآن کیا تو وہ بھی عشق رسول کے اندر ڈوبا ہوا ترجمہ ہے، کہ جس کا ترجمہ بھی یہ ہوتا ہے کہ اے محبوب تم فرماؤ، اے محبوب تم فرماؤ کا ترجمہ یہ اعلیٰ حضرت ہی نے کیا ہے۔ والعصر ان الانسان لفی خسر، والعصر زمانہ محبوب کی قسم۔ قرآن کی آیتوں کی تفسیر عشق رسول کے اندر یوں کی کہ ہے کلام الہی میں شمس و دوہا، تیرے چہرہ نور فضا کی قسم، قسم شب تار میں راز یہ تھا کہ حبیب کی زلف دوتا کی قسم، تیرا مسند ناز ہے عرش بری، تیرا محرم راز ہے روح امی۔ تو یہ جو قرآن کی آیات کو عشق رسول صلی اللہ علیہ وسلم کے اندر ڈھال کر بیان کیا، یہ اعلیٰ حضرت نے بیان کیا۔ تو قرآن پاک کا ترجمہ کیا، اس کو عشق رسول کے رنگ میں کیا۔ فتاوی پڑھ لیں، کتابیں پڑھ لیں، آپ کو اسی رنگ کے اندر نظر آئیں گی۔ پھر اس کے بعد آپ جہاں جمعہ پڑھتے اور جمعے کے بعد آپ پڑھتے مصطفیٰ جان رحمت پہ لاکھوں سلام، شمع بزم ہدایت پہ لاکھوں سلام، یہ اعلیٰ حضرت کا سلام ہے۔ یہ اعلیٰ حضرت کا وہ سلام ہے کہ جیسے عربی زبان کے اندر مولا یصلی وسلم دائمن ابدا अला हबीबी का खैर खल्कि कुल्ली ही मी, जैसे वो मशहूर है कि अरब दुनिया के अंदर किसी महफिल में चले जाए वहां पर ये कलाम पढ़ा जाएगा, अजम के अंदर आप किसी महफिल में चले जाएं वहां पर ये मुस्तफ़ा जाने रहमत पे लाखों सलाम पढ़ा जाएगा। तो ये इश्के रसूल जो है ना, ये था आला हजरत रहमा का वो सबसे बड़ा कारनामा कि जो आपने मुसलमानों के दिल के अंदर पैदा किया। आला हजरत रहमा फरमाते हैं कि खुदा की कसम अगर मेरे दिल के दो टुकड़े किए जाएं तो एक पे ला इलाहा इल्लल्लाह लिखा होगा, दूसरे पे मोहम्मद रसूलुल्लाह लिखा होगा। लहद में इश्के रुखे शाह का दाग लेके चले, लहद में इश्के रुखे शाह का दाग लेके चले, अंधेरी रात सुनी थी चराग लेके चले। करूं तेरे नाम पे जहां फिदा, न बस एक जहां दो जहां फिदा, दो जहां से भी नहीं जी भरा, करूं क्या करोड़ों जहां नहीं। जमीनो जमा तुम्हारे लिए, मकीनो मकान तुम्हारे लिए, चुनीनो चुना तुम्हारे लिए, बने दो जहां तुम्हारे लिए, दहन में जबां तुम्हारे लिए, बदन में है जहां तुम्हारे लिए, हम आए यहां तुम्हारे लिए, उठे भी वहां तुम्हारे लिए। तो ये है आला हज़रत रहमा की ज़ात, जो इश्क मोहब्बत और नबी पाक अलैहिस्सलाम के साथ एक बेपनाह जो ताल्लुक इश्की है उसका मुजस्सम थी। वो जो आला हज़रत रहमा का शेर है ना कि वो सुए लाला जार फिरते हैं, तेरे दिन ए बहार फिरते हैं, कोई क्यों पूछे तेरी बात रजा, तुझसे कुत्ते हजार फिरते हैं, पाराए दिल भी ना निकला दिल से तोहफे में रजा। पाराए दिल, दिल का टुकड़ा। फरमाते हैं कि मदीना मुनव्वरा पहुंचे तो फरमाते हैं पाराए दिल भी ना निकला दिल से तोहफे में रजा, उन सगाने कू से इतनी जान प्यारी वाह वाह। कि सरकार के शहर में गए थे तो वहां के कुत्तों के नजराने के तौर पे अपने दिल के टुकड़े करके उनको पेश करने थे। पारा दिल भी ना निकला दिल से तोहफे में रजा, उन सगाने कू से इतनी जान प्यारी वाह वाह।
आला हजरत ने लोगों के दिलों में इश्के रसूल को बेदार किया, यकीनन सबसे बड़ा सरमाया यही है। लेकिन बहुत सारी बातें की जाती हैं कि आला हजरत को इतने उलूम पर, इतने फनून पर महारत हासिल थी, तो क्या आप इन सब को दलाइल के साथ वाजे कर सकते हैं क्या वाकई आला हजरत को उन उलूम या फनून पर महारत हासिल थी या नहीं, तो इसके हवाले से थोड़ा आप बता दीजिए।
देखिए, आला हजरत रहमा को इतने उलूम पर महारत थी, आपने इतनी किताबें लिखी हैं, इसे कैसे साबित किया जाए? तो ये तो ऐसे ही है ना कि मैं आपसे कहूँ यार मेरे पास बड़ा अच्छा मोबाइल है, अब बोले कहाँ पर, मेरे को ये रखा हुआ है देख लो। तो आला हजरत रहमा की किताबें ये छुपी हुई नहीं है, छपी हुई है, मौजूद है मार्केट के अंदर। आप उन किताबों को पढ़ लें और उसको दो अंदाज के अंदर देखना शुरू कर दें। एक तो उसकी तादाद देखते जाएं कि कितनी किताबें बनती हैं, नंबर एक। नंबर दो, अगर मुख्तलिफ माहिरीन उलूम आप लें, मिसाल के तौर पे हदीस का, तफसीर का, फिक का, जुग्राफी का, उर्दू अदब का, अरबी अदब का, फारसी अदब का, हिंदी अदब का, हर हर इल्म के माहिर को ना वो एक सेट दे दें और उसको ये कहें कि यार ये पूरी किताबें पढ़ के ये बता दो कि क्या जो तुम्हारा फन है उस फन की आला दर्जे की चीजें इनमें मौजूद हैं या नहीं। वो पढ़ने के बाद खुद ही बोल देगा यार कमाल है भाई, तो जबरदस्त चीजें इसके अंदर। तो इसका मतलब ये सीधी सीधी दलील हो जाएगी कि जो माहिर फन है वो आपको गवाही दे देगा कि हाँ यार इसके अंदर बहुत आला दर्जे की चीज है। जैसे आपको मिसाल अर्ज करूं, आला हजरत रहमा की शायरी है। अब शायरी तो हर तरह की होती है ना, बड़ी सादा और हल्की फुल्की शायरी भी होती है कि जिसकी इतनी वर्थ नहीं होती, लेकिन बड़ा आला पाए का कलाम भी होता है। यानी कहाँ गालिब की शायरी और कहाँ जो है ना वो किसी और की शायरी। ठीक, तो अब क्या है कि आला हजरत रहमा की जो शायरी है, सिंपल इज दैट कि हदाय के बख्शिश उठाएं, किसी आला दर्जे के शायर को वो दे दें और ये कहें कि आप इसको शायरी के मेयार के एतबार से इल्मुल अरूस, इल्मुल कवाफी, फसाहत व बलागत, इल्मुल बदी, जो सबसे ज्यादा शायरी में इस्तेमाल होते हैं, उनको सामने रख के जरा इसका तजजिया एक मरतबा कर दें कि इसका जो मेयार है वो क्या है। वो आपको दो दिन में बता देगा कि इसका मेयार बहुत ऊंचा है, क्योंकि बड़े बड़े शायरों ने ये काम किया है और इस पर बकायदा किताबें लिखी। मैंने खुद फन्ने शायरी اور اعلیٰ حضرت کے کلام کی خصوصیات پہ کتابیں پڑھی ہیں جو خود بڑے اعلیٰ درجے کے شعرا نے لکھی اور بڑا ڈیٹیل کے ساتھ جس میں کلام کیا، حتیٰ کہ ایک مرتبہ کوئی محفل تھی، اس محفل کے اندر مختلف لوگوں نے قصیدہ معراجیہ پڑھا یا کلام سنایا، تو محدث اعظم ہند سید محمد محدث کچھوچوی رحمۃ اللہ علیہ فرماتے ہیں کہ میں نے اعلیٰ حضرت علیہ رحمہ کا جو قصیدہ معراجیہ ہے نا، میں نے وہ وہاں پر پیش کیا، وہ سرور کشور رسالت جو عرش پر جلوہ گر ہوئے تھے، نئے نرالے طرب کے سامہ عرب کے مہمان کے لیے تھے، بہار ہیں شادیاں مبارک چمن کو آبادیاں مبارک، یہ والا جو پورا کلام ہے یہ وہاں پڑا، تو وہاں جو شعرا بیٹھے ہوئے تھے انہوں نے کہا کہ اس کلام کی زبان کوثر و تسنیم سے دھلی ہوئی ہے، کوثر و تسنیم سے دھلی ہوئی زبان ہے اس کلام کی۔ اسی طرح اسی قصیدہ معراجیہ کے بارے میں ہے کہ کسی محفل میں خود اعلیٰ حضرت علیہ رحمہ کے سامنے ہی کوئی شاعر آیا اور اس نے آ کے کہا کہ ایک کلام میں نے معراج پہ لکھا، میں سنانا چاہتا ہوں، تو انہوں نے اپنا کلام یا کسی کا کلام وہ پڑھا، سمت کاشی سے چلا جانب متھرا بادل، یہ بھی بڑا ایک اچھا کلام ہے، تو یہ انہوں نے کہا کہ میں یہ سناتا ہوں، تو اعلیٰ نے فرمایا کہ فقیر نے بھی ایک کلام لکھا ہے، پہلے وہ سن لیتے ہیں پھر بعد میں یہ سن لیں گے، تو اعلیٰ حضرت رحمٰن نے یہ قصیدہ معراجیہ سنایا، اس کے بعد نماز کا ٹائم ہو گیا، نماز کے بعد ان سے کہا کہ اب آپ سنائیے، انہوں نے کہا جی اب کیا سنانا، اس کے بعد کوئی اور کلام، تو یہ اعلیٰ حضرت رحمٰن کے کلام کی بلندی۔ تو یوں جب مختلف علوم کو آپ دیکھتے ہیں کہ اعلیٰ حضرت رحمٰن کی اس میں مہارت کیسی ہے، تو آپ ماہر فن کو دیکھتے ہیں، اور یہ کھلا چیلنج ہے کہ اعلیٰ حضرت کی کتابیں لیں اور یہ جس فن کے ماہر کو دینی ہے اس کو دے دے اور اس سے پوچھ لیں کہ ان کتابوں میں جو علمی مہارت ہے وہ آپ بتا دے کیسی ہے۔
ایک چیز آ رہی ہے ذہن میں کہ آپ نے جیسے بتایا ہر ہر فن کی بات کر رہے ہیں، تو ہر فن میں فن سائنس بھی آتا ہے، ٹھیک ہے، پہلے تو کوالیفیکیشن ان کی سائنس پر، اتنا انہوں نے سائنس پڑھا تھا، ٹھیک ہے، اگر نہیں پڑھا تھا اور پھر بھی ان کی اگر اتنا فن مانا جاتا ہے تو سائنس کی کچھ باتوں پر رد کیوں ہے، سائنس کیوں رد کرتا ہے کچھ باتوں پر ان کی؟ اعلیٰ حضرت
اس کے ساتھ میں تھوڑا ایڈ کروں گا کہ کیا اعلیٰ حضرت کی صرف فتاوی رضویہ کتاب ہے، یا اگر کوئی جانچنا چاہتا ہے تو ان کی کون سی کتب ہیں، کیا صرف فتاوی رضویہ ہے، کہاں جا کے پڑھے، کون سی کتابیں ہیں، تو یہ بھی بتا دیں ساتھ ساتھ۔
بات وہی ہے نا کہ بھی کسی کی کوالیفیکیشن جو ہے وہ جانچنے کے لیے، اب اعلیٰ حضرت سے کیسے پوچھیں گے، ان کی کتابوں سے دیکھیں گے نا، تو جو اعلیٰ حضرت کی سائنس پر کتابیں وہ دیکھ لیجیے، کہ جو سائنسی علوم کا استعمال آپ نے کیا ہے اسی سے دیکھ لے کہ سائنس کی کس گہرائی کا استعمال ہے۔ باقی آپ ڈگری کی بات کریں نا، تو یہ جتنے پرانے پر بڑے بڑے سائنسدان گزرے ان میں سے کسی نے ایم ایس سی نہیں کی ہوئی تھی، یعنی ماسٹر آف سائنس تو کوئی بھی نہیں تھا، یہ تو چیزیں ہی بعد میں بنی ہے نا، تو لہٰذا یہ ججمنٹ تو اس طرح ہوتی نہیں ہے نا۔ آپ بولیں کہ ابن سینا نے جو ہے نا وہ ایم ایس سی کی تھی یا نہیں کی تھی، تو بھائی بولی سینا نے نہیں کی تھی، اس کا مطلب کیا ہوا کہ سائنسدان نہیں تھا وہ؟ تو علم کا دار و مدار اس پر ہے کہ اس بندے کی اپنی معلومات کیا ہیں، اس نے خود اس میں کتنا غور و خوض کیا، کتنا اس کو پڑھا ہے اور کتنا اس کو پیش کیا ہے، تو لہذا یہ تو کتابیں بتا دیتی۔ اب دوسری بات یہ کہ بھئی سائنسدانوں نے رد کیوں کیا، تو بات یہ ہے کہ سائنس تو ایک دنیاوی علم ہے نا، تو اس میں تو یہ ہوتا ہے کہ بھئی ایک آدمی کوئی بات کرتا ہے، دوسرا دلیل کے ساتھ اس کا رد کر دیتا ہے، تیسرا کوئی بات کرتا ہے، چوتھا اس کی رد کر دیتا ہے، یہ جتنے بڑے بڑے سائنسدان ہیں سب کی بہت ساری باتوں کا رد ہوتا ہے۔ ابھی آج کل تو جو ہے نا وہ کیا نام ہے، نیوٹن کا رد چل رہا ہے، ٹھیک ہے نا، نیوٹن کا رد چل رہا ہے، اس سے پہلے یہ کوپرنیکس اور یہ جتنے سائنسدان تھے ان کی آپ یعنی انہوں نے پچھلوں کا رد کیا تھا، یعنی بطلی موس جو ہے جو بہت پرانا سائنسدان تھا اس کی باتوں کا رد ہی تو اس نے کیا تھا، یہ کوپرنیکس نے، کوپرنیکس کے بعد آنے والوں نے اس کی تائید کی، تو کسی نے کچھ بیان کیا، کسی نے کچھ بیان کیا، علم ہے تو علم ہے، تو اس کے اندر اختلاف رائے بھی ہوتا ہے، تو یہ تو چل سو چل کا معاملہ ہے۔ اعلیٰ حضرت رحمہ کی جو کتابیں ہیں، دیکھیں اس میں فتاوی رضویہ شریف جو ہے یہ سب سے بڑی کتاب ہے، اور فتاوی رضویہ میں جو اس چیز سے اس باب سے متعلقہ رسائل تھے وہ اس میں شامل کر دیے گئے، تو یوں فتاوی رضویہ فتاوی کے علاوہ تقریباً 250 کے قریب دیگر رسائل اور کتابوں کا بھی مجموعہ ہے۔ ابھی پچھلے سال انڈیا سے کسی نے اعلیٰ حضرت رحمہ کی جتنی کتابیں ہیں نا، جتنی کتابیں سوائے فتاوی کے، ان کو 60 جلدوں میں شائع کیا ہے، پچھلے سال شائع ہوئے 60 جلدوں کے اندر، اس میں اعلیٰ دلائل رحمہ کی جملہ کتابیں موجود ہیں جو ابھی تک دستیاب ہیں، کیونکہ بہت ساری وہ بھی ہیں کہ جو مل نہیں سکی، تو دستیاب کتب جو ہے وہ 60 جلدوں میں ہیں، تو لہذا وہ لے کے اس سے مطالعہ کیا جا سکتا ہے۔
علم کا مجھ کو شوف عطا کر خدا، علم نافع ملے از پائے علماء، علم کا مجھ کو شوف عطا کر خدا۔